नमस्कार, कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म प्रकाश शर्मा। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरोकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज सँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। सोमबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिमा केन्द्रित रही छलफल गर्छौं। संघीय समाजवादी फोरम नेपाल मन्त्रीमण्डलमा अटेपछि केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्णता पाएको छ। फोरमबाट अध्यक्ष उपेन्द्र यादव स्वयं उप प्रधानमन्त्री सहित स्वास्थ्य मन्त्रालय सम्हाल्न सरकारमा पुग्नु भएको छ। फोरमले सरकारमा आफ्नो सहभागिताले संविधान संशोधन र मधेसका मुद्दाको उठानमा सहयोग पुग्ने दावी गरेको छ। सुविधाजनक बहुमतमा रहेको ओली नेतृत्वको सरकारले फोरमलाई किन सामेल गरायो भन्ने विषयमा विभिन्न कोणबाट टिप्पणी भइरहेको छ। तर फोरम नेतृत्व भने पूर्ण रूपमा आश्वस्त हुन नसके पनि सरकारमा पार्टीको सहभागिताले संविधान संशोधनलाई सुनिश्चित गर्ने तर्क गर्छ। मैले संघीय समाजवादी फोरमकी उपाध्यक्ष रेणु कुमारी यादवलाई संघीय संसद भवन बानेश्वरमा भेटी यही विषयको सेरोफेरोमा केन्द्रित रही कुराकानी गरेको छु। यहाँलाई स्वागत छ कार्यक्रम बदलिदो नेपालमा।
धन्यवाद।
यहाँहरू पनि सरकारमा जानुभयो, सरकारको समर्थन त थियो, अब सरकारमै मन्त्रीहरू सामेल हुनुभयो, अब संविधान संशोधन र मधेसका मुद्दाहरूलाई पार्टीले कसरी उठाउँछ?
अब यस्तो छ कि हामी सुरुदेखि नै संविधान जुन दिनदेखि यिनीहरू जारी गरे त्यो दिन पनि हामी के भनेका थियौँ भने यो संविधान उत्कृष्ट संविधान होइन, यसमा सम्पूर्ण विभेदमा परेको व्यक्तिहरूको पनि सम्बोधन हुनुपर्छ भन्दाखेरि भन्दा भन्दै उहाँहरू संविधान जारी गर्नुभयो। तर हाम्रो आन्दोलन जारी नै थिए, तर देशलाई विकासतिर र समृद्ध बनाउनको लागि, स्थिरता दिनको लागि हामी पनि फेरि चुनावमा भाग लियौँ। चुनावमा भाग लिएपछि एउटा 3 तहको चुनाव भयो, एउटा अध्याय चाहिँ के भयो, जनताले विकासतिर पनि आफूलाई उन्मुख गरे, किनभने समृद्ध बनाउनको लागि विकास जनतालाई चाहिन्छ। अब यो स्थितिमा हामीले के भनेका थियौँ भने अहिले पनि संविधान संशोधनको आवश्यक छ। संविधानमा चाहिँ आदिवासी, जनजाति, दलित, महिला, मधेसी यिनीहरूको धेरै भावनाले समेटिएको छैन, समेट्नुपर्छ। र यही कुरा गर्दाखेरि हामीले सरकारमा समर्थन दिएका थियौँ। उहाँहरूले के एउटा आश्वासन दिनुभएको थियो भने यसपालि त बहुमत आएको छ, अब त बहानाबाजी त चल्दैन, अब बहुमतको सरकारले संविधान संशोधन, उहाँहरू चुनावमा पनि भन्नुभएको थियो संविधान संशोधन गर्नुपर्छ, अब यो ठाउँमा आएपछि संविधान संशोधन गर्छु भन्दाखेरि अब हामीले समर्थन दिएपछि दुतिहाई हुन्छ, दुतिहाई भएपछि हामीले पनि संविधान त संशोधन गराउनु पर्यो यो देशको निम्ति, जनताको निम्ति। त्यसकारणले समर्थनपछि हामी सरकारमा सहभागी भएका छौँ र उहाँहरू लिखित रूपमा प्रतिबद्धता, अस्ति प्रधानमन्त्री नै भाषण गरेर के भन्नुभयो कि संविधान पनि संशोधन, आपसी समझदारीबाट संशोधन हुन्छ र केही कुराहरू हामी समझदारीबाट गरौँला भनेर अनि सरकारमा गएको हो।
भनेपछि संविधान संशोधनको रणनीतिक उद्देश्य अनुरूप नै संघीय समाजवादी फोरम सरकारमा गएको हो?
एकदम। हाम्रो के छ भने हामी सरकारमा नजाने, मन्त्री नभन्ने त कसम खाएका छैनौँ नि। यता त के थियो, हाम्रो सडक पनि, सदन पनि र सरकार पनि, हाम्रो त एउटा अधिकार पनि बन्छ नि, क्याबिनेटमा पनि गएर हामी आफ्नो केही कुराहरू राखेर रा, जनताको लागि गराउनुको लागि। तर यो संविधानै नसुकार्दाखेरि हामीले के लागेको थियो, एकदम यो क्रूर शासनमा गएर बस्नु राम्रो हुँदैन। तर उहाँहरू लचिलो हुँदै हुँदाखेरि अहिले हाम्रो बहुमत पनि त छैन, बहुमत उहाँहरूको हातमा छ, हाम्रो समर्थन दिएपछि उहाँ दुतिहाई को बहुमत हुन्छ र संविधान दुतिहाईबाट संशोधन हुने प्रावधान पनि छ। त्यसै कारणले यसले अवरोध त गर्नु पर्दैन र यही कारणले उहाँहरूले जुन आश्वासन दिनुभएको छ, जुन प्रतिबद्धता देखाउनु भएको छ, त्यसै कारणले सरकारमा जानु पनि औचित्य देखेर हाम्रो पार्टीले सरकारमा सहभागी भए र अहिले अस्ति शपथ ग्रहण गरेर गए।
मैले पृष्ठभूमि बाँध्न चाहे, 3 तहको चुनाव हुनु अघि यहाँको पार्टी अध्यक्ष उपेन्द्र यादवजीले संविधान संशोधन बिना गइदैन चुनावमा भनेर भन्नुहुन्थ्यो, पछि माटोले माग्यो म फर्केर आएँ भन्नुभयो, चुनावमा जानुभयो, अहिले सरकारसम्मै जानुभयो, तर संविधान संशोधनको मुद्दा जहीँको तहीँ छ, यो साँच्चीकै हुन्छ भनेर कसरी पत्याउनु?
यस्तो छ कि अस्ति पनि हामी संविधानले अहिले पनि पूर्ण संविधानले स्वीकारेका छैनौँ, किनभने संविधानमा हाम्रो कुनै पनि अधिकार सुनिश्चित गरेको छैन। नागरिकता सम्बन्धी समस्या छ, धेरै अधिकारहरू वञ्चित छ, पहिचानको, भाषाको, संस्कृतिको कुनै चिजको उल्लेख गरेको छैन। तपाईँहरू पनि पढ्नु भएको होला, यो मेरो लागि मधेसको लागि मात्रै होइन, सम्पूर्ण देशको आदिवासी जनजाति मुस्लिम महिला सबैको लागि यो अधिकार सम्पन्न संविधान हुनु पर्थ्यो, त्यो छैन। उहाँहरूले पछि के हामी नस्वीकार्दाखेरि पनि जनताको पनि एउटा के 20 वर्षदेखि चुनाव भएको थिएन, जनता अल्पत्रमा परेको थियो, त्यो अल्पत्रमा परेको जनताले पनि आफ्नो सङ्घर्ष, आफ्नो माग, आफ्नो मुद्दाको आवाज उठाउँदा उठाउँदै अलि विकासतिर पनि लग्नुपर्छ, जनताले विकासतिर पनि लगाउनुपर्छ भनेर यो पछि हामी विचार गरेर चुनावमा भाग लियौँ। र हामी चुनावमा भाग लिएपछि नै यो देशमा चुनाव पनि भएको छ। हामी चुनावमा भाग लिने थिएन भने यो सम्भव चुनाव थिएन, र सम्भव नभएको कारणले के थियो, देशमा अन्यलता अलिकति अरू किसिमले के हुन्थ्यो, जनता अल्पत्रमा परेपछि देशैको दुर्भाग हुन्थ्यो, देशै दुर्घटनातिर फस्थ्यो। त्यो विचार गरेर हामी चुनावमा भाग लियौँ। चुनावमा भाग लिएपछि स्थानीय तहको चुनाव हो, सबै पार्टी आफ्नो आफ्नो तहबाट जिते कि हारे, तर एउटा विकासतिर त लाग्यो उनीहरू, एउटा विकास कसरी हुन्छ। संघीयता स्थापित गराउनको लागि पनि हाम्रो आफ्नो आन्तरिक पार्टीको 10+1 अवधारणा हो, तर अहिले 7 प्रदेश बनाउँदाखेरि 7 प्रदेश अन्तर्गत नै हामी अहिले 2 नम्बर प्रदेशमा हाम्रो सरकार पनि बने। त्यो यो किसिमले हाम्रो माग अथवा छ, त्यो मागहरू हामी अगाडि राख्दै जाउँला, यो देशको निम्ति के राम्रो हुन्छ त्यसमा बहस पनि गर्दै जाउँला। तर यो कारणले चुनावमा भाग लिएर 3 तहको चुनाव भएर एउटा कुरा त के देखियो देशमा, जुन द्वन्द्व भइराखेको थियो, जुन जनताहरू युवा पिँढीहरू आक्रोशित भएर एकदम दिन रात आक्रोशित भएका थिए, त्यो अलिकति स्थिरता भएको छ। त स्थिरता दिएपछि हाम्रो पार्टीको अध्यक्ष पनि के भन्नुभयो, अब संविधान संशोधन गर्नुपर्छ। संशोधन गर्दाखेरि उहाँहरूले प्रतिबद्धता देखाउनुभयो, हालाकि हामी अहिले पनि विश्वस्त छैनौँ, तपाईँले भने सर विश्वास, किनभने उनीहरू पटक पटक प्रतिबद्धता देखाउनु भएको छ, तर कुनै चिजको वार्ता र यो त फेरि वार्तै बाटो टुङ्ने हो, अघि एउटा सिमाना कोरेर विश्वासै लागेन, विश्वासै लागेर त भनेर त भएन। त्यसै कारणले सिमाना नकोरेर हामी फेरि प्रतिबद्धता देखाएपछि हामी सरकारमा गएका छौँ। सरकारमा उनीहरू फेरि संविधान संशोधन गरेन भने फेरि सोच्ने अवस्था आउन सक्छ।
यहाँले नै भन्नुभयो अझै विश्वस्त छैनौ, अब सरकारमा गइसकेर मन्त्रालयहरू पनि लिइसकेपछि संविधान संशोधनको मुद्दामा आफै सत्ता पक्ष भएर फेरि आन्दोलन गर्नु त गाह्रो होला नि त।
होइन, यस्तो छ कि आन्दोलन भनेको कस्तो छ भने, अहिले सत्तामा गयो तर सत्तामा गएर मतलब हामी त प्रतिबद्धता बस गएका छौँ नि त, किनभने हाम्रो समर्थन नभइकन उहाँहरू द्वितीय आइपुग्नेवाला थिएन, अरू हाम्रो समर्थन भएपछि द्वितीय आइपुगेको छ, अनि सरकारमा पनि आग्रह गरेपछि सरकारमा पनि ठिक छ बस्नुपर्छ, सरकार त हाम्रो नैसर्गिक आधार पनि हो नि त, हाम्रो हामीले पनि जनता त भोट हालेको छ नि, सरकारै नखाने कहिले मन्त्री नबन्ने त कसम खाएका छैनौँ। सरकारमा गएपछि उहाँहरूको विश्वास, किनभने पटक पटक उहाँहरू आश्वासन दिनुभएको छ, अब एकचोटि दुईचोटि दसचोटि धोका खाएपछि अलिअलि त भइहाल्छ, कसैले पनि सशङ्कित हुन्छ, तर पनि यसपालि उहाँहरू अलिकति सुधारेर जानुहुन्छ कि, किनभने उहाँहरूको अहिले धेरै च्यालेन्जिङ छ, उहाँहरू बहुमतको सरकार बनाउनु भएको छ, हामी गएपछि द्वितीयाई हुन्छ, अनि उहाँहरूको बहुमतको सरकारले यसपालि केही गर्न सक्नु भएन, धेरै आवत कुराहरू संविधान उहाँहरू पनि महसुस गर्दै हुन्छ, संशोधन गर्नु छ, उहाँहरू गर्न सक्नु भएन भने अब कसको माथि आरोप लगाउने। पहिला त के हुन्थ्यो भने बहुमतको सरकार थिएन, यो सरकार गिरायो कसायो, यता उचालियो उता तोडियो उता जोडियो थियो, तर यसपालि त भन्न मिल्दैन, उहाँहरूसँग पनि च्यालेन्जिङ छ, यो च्यालेन्जिङलाई कसरी फेस गर्ने, समाधान गर्ने, त्यसमा हामी आरोपी हुन चाहँदैनौँ। हाम्रो समर्थनबाट द्वितीयाई हुन्छ, द्वितीयाईपछि संविधान संशोधन गर्नुपर्छ, आवत कुरामा पनि देशलाई कसरी समृद्ध बनाउनेमा पनि हाम्रो सहयोग चाहिन्छ, पहिला पनि भनेको थिएँ हामी सहयोग दिन तयार छौँ, हामी पनि तपाईँको बहुमत सरकार भएपछि जानै जरुरी छ, म बाहिर पनि हुन्छु, तर उहाँहरूको आग्रह भएपछि तपाईँहरूको सहयोग चाहिन्छ नै भोलिको लागि, अनि हामी गएका हौँ। अब भोलि उहाँहरूको काम कर्तव्यबाट निर्धारित हुन्छ कि उहाँहरू कुन कस्तो किसिमको कदम उठाउनुहुन्छ, त्यसपछि हामी फेरि सोच्छौँ, सोच्ने त टाइम छँदैछ नि।
यदि सत्ता गठबन्धनमा दुई तिहाई बहुमत पुर्याउने भन्ने रणनीतिमा मात्रै फोरमलाई सरकारमा सामेल गरेको रहेछ जस्तो देखियो भने के हुन्छ त्यतिखेर?
होइन, दुई तिहाई देख्ने गरी मात्रै होइन कि, दुई तिहाई हामी समर्थन दिएपछि हुन्छ, अब उहाँहरूले कुनै बहानाबाजी अब त हुँदैन नि, आफै बहुमतमा छ, हामी सरकारमा नगए पनि समर्थन नदिए पनि उहाँहरूको बहुमत छ, उहाँहरू चलाउन सक्नुहुन्छ, सरकारै चलाउन सक्नु, सबै कुरा उहाँहरूको हातमा छ, त्यसमा हामी त बाधक पनि छैन, उहाँहरूको बाधक हामी उहाँहरू पनि छैन, तर स्पेसली अब साँच्चीकै भन्नुहोस् भने आधा भूभाग तराई मधेस जुन हाम्रो सरकार बनेको छ अरू छ उहाँहरूले पनि उहाँहरूको पनि सहयोग उनीहरूलाई चाहियो भने हामी सहयोग दिनको लागि पनि तयार भयौँ र सहयोग दिनको लागि पनि सरकारमा गएको छौँ।
कुनै समय प्रधानमन्त्री केपी ओली संविधान संशोधनको आवश्यकता र औचित्यको बारेमा एकदम कट्टर पक्षपाती देखिनुहुन्थ्यो, समयक्रमले जोडेको छ, फोरम सरकारमा सहभागी भएको छ, अब फोरम हुँदा पनि नहुँदा पनि सरकारलाई समर्थनको त आवश्यकता पर्दैन, खालि दुई तिहाई पुग्ने नपुग्ने भन्ने कुरा मात्रै हो,
होइन दुई तिहाई पुग्नु भन्दा पनि अब यस जुन हाम्रो आन्दोलनकारी परिवर्तनकारी संघीयता स्थापित पक्षधरकारी त हामी मधेसवादी पार्टी हो नि त, अब यो मधेसवादीलाई एकदम साइड लगाएर उहाँहरू एकलौटी रूपमा चलाउनुहुन्छ भन्ने पनि उहाँहरूलाई लागेको होला कि अब एउटा त हेर्दाखेरि देशभित्र एउटा समुदाय नै सरकारबाट बाहिर भएपछि उहाँहरू एक्लै यो देशलाई जोड्नको लागि कति जोड्न सक्नुहुन्छ पनि उहाँहरूलाई लागेको होला, त्यस कारणले पनि उहाँहरूको हाम्रो सहयोग चाहिन्छ किनभने हामी तराईतिरको पढ्यौँ उहाँ यतातिरको पढ्नुभयो, सम्पूर्ण देशको आदिवासी जनजाति महिला मधेसीहरूले सबैले जोड्नको लागि पनि त सबैको अनुहार त देख्नु पर्यो, सबैको सहयोग त चाहियो, त्यो सहयोगको लागि पनि एउटा होला र अर्को कुरा भोलि साँच्चीकै उहाँ संविधान संशोधन गर्न खोज्नु भएको छ भने हाम्रो सहयोग उहाँ आवश्यकता छ, हामी सहयोग दिन तयार छौँ।
संविधान संशोधन मधेसको मुद्दा यी कुराहरूमा संघीय समाजवादी फोरमले सरकारमा जाने हो भने समय सीमा मागेको छ, तर अहिले त्यो नभइकन पनि सरकारमा सामेल भयो, यो
के छ नि हामी सीमा समय सीमा तोकेका छैनौँ, के हुन्छ भने समय सीमा तोकेपछि एउटा प्रेसर के हुन्छ भने भोलि नै गर्नुपर्ने होइन कि अब एउटा वातावरण बनाउनु पर्यो, अब त्यो यही 15 दिनभित्र गर्नुपर्छ भने वातावरण बनेन भने समस्या पर्छ, यसको लागि सीमा तोकेर नै हुन्छ हुँदैन भन्दा पनि हामी एउटा खुला के छोडेका छौँ भने वातावरण बनाउनु पर्यो, वातावरण बनाएपछि उहाँले संशोधन 1 महिना पनि गर्न सक्नुहुन्छ, 2 महिनामा 3 महिनामा गर्नु तर छिट्टो गर्नु पर्यो, त्यो छ, त्यसको लागि अब एउटा के हुन्छ बिस्तारै बिस्तारै जुन 10 वर्षदेखि देशको इतिहास गणतन्त्र आएपछि जुन देखियो यो देशमा एकदम द्वन्द आन्दोलन सहित सारा देश नै एउटा के भयो भनेर शान्ति र समृद्धि भन्दा बाहिर गएपछि युवा पिँढीहरू पनि आतंकित भएर धेरै पलायनतिर गए, केही समृद्धि भएन, यता केही विकास भएन, केही रोजगारी पाएन, त्यो सारा कुरालाई अस्थायित्व दिनको लागि पनि जरुरी थियो, त्यो दिँदाखेरि उहाँहरूले पनि अब लागेको होला नि अब संविधानमा साँच्चीकै सबैको सहभागी चाहिन्छ भनेर, त्यस कारणले विश्वासको एउटा के हुन्छ विश्वास गर्ने हो राम्रो विश्वास गर्नु पर्यो, अब विश्वासैको खाँचो भोलि गर्नै नियत भएन भने त्यो त फेरि हामी पनि हेर्छौँ, त्यसको लागि हामी सीमा तोकेका छैनौँ, यत्तिकै भित्र होइन 2 दिन बढी पनि हुनसक्छ 2 दिन घटी पनि हुनसक्छ, त्यो उहाँ सरकारको जुन अहिले राज्य पक्ष जुन जिम्मेवारी बहुमतमा छ उहाँको जिम्मेवारी उहाँ कति छिटो यसले सम्बोधन गर्न चाहनुहुन्छ त्यो अनुसार हामी पनि आफ्नो कदम उठाउँछौँ।
अघि यहाँले कुराकानीको सुरुमै भन्नुभएको थियो संविधानमा कमी कमजोरीहरू छन्, नागरिकताको सवाल उठेको छ, थुप्रै कुराहरू संविधानले सम्बोधन गर्न सकेको छैन भनेर, खासमा यहाँको पार्टीले संविधानको संशोधनमा चाहेका कुराहरू के हुन्?
अब हेर्नुहोस् सबभन्दा त सीमाङ्कनको नै कुरा छ, हाम्रो सीमाङ्कनलाई अलिकति तलमाथि गर्नु पर्थ्यो भनेर प्रदेशको सीमाङ्कनको थियो, राज्य पुनर्संरचनाले दिएको जुन हाम्रो अवधारणा पत्र त्यो उसको त्यो बारेमा छ, तेस्रो कुरा के छ भने अहिले पनि देशभित्र जनसङ्ख्याको आधारमा के अरे प्रदेशहरूको सिट निर्धारित गर्नु पर्थ्यो जो कि अहिले भएको छैन, अब जनसङ्ख्या के छ सबैलाई इक्वलमा बाँडिदिएको छ त्यो कुनै पनि देशमा विश्वभरिमा कतै पनि छैन, त्यो पनि एउटा माग छ, आवत धेरै मागहरू बुन्दागतमा छ तर मेन बुन्दाहरू यी हुन्, अब हाम्रो माग त अब कति न कति छ, त्यसभित्र नागरिकताको सवाल छ, अहिले नागरिकताको इस्यु उठिसक्यो, अहिले अस्ति प्रधानमन्त्रीजी सम्बोधन नै गर्नुभयो, अहिले जनसिद्धको छोराछोरीले वंशज नपाउने अनि के धेरै नागरिकतामा अहिले जति छ कन्फ्युजन छ, आमा र बुवाको कुरा भएको थियो आमाको नाममा संविधान नागरिकता पाउनु पर्यो अहिले आमा र बुवा गरिदिएको छ दुईटाको सिग्नेचर चाहिन्छ नि भन्दाखेरि आमाको अधिकारै आएन नागरिकतामा, अब कसैको श्रीमान मरेको छ बितेको छ विदेशमा छ भने आमैको नाममा नागरिकता दिनु पर्यो हाम्रो डिमान्ड त्यो पनि आएन, त्यही मेन बुन्दाहरू यिनी हुन् यो बुन्दाबाट हाम्रो माग हो, त्यसमा अरू अरू बुन्दा छ।
सीमाङ्कनको कुरा गर्दा अहिले पनि यहाँको पार्टी एक मधेस एक प्रदेशकै पक्षमा हो?
होइन, एक मतलब राज्य पुनर्संरचना जुन दिएको छ 10+1 को अवधारणा, त्यो हाम्रो माग थियो। त्यसमा पनि यिनीहरू सातै प्रदेश गर्दाखेरि पनि सीमाङ्कनको एउटा के छ, संविधानमा पनि प्रावधान छ, कुनै प्रदेश बनाउँदाखेरि उताको समृद्धि, उताको विकास, उताको के अरे हरेक कुराले हेरेर सीमाङ्कन कोर्नुपर्छ, त त्यो भएको छैन। अहिले हेर्नुहोस् त, मेरो हाम्रै 2 नम्बर प्रदेशमा मेरो घर छ, 2 नम्बर प्रदेशमा चारैतिरबाट हेर्नुहोस् त केही पनि छैन, साधन स्रोत केही छैन। तब कुनै पनि प्रदेश त तोक्दाखेरि उसको स्रोत के त, स्रोत त देखाउनु पर्यो, सुक्खा जमिन दिएर एउटा प्रदेश बनाउनु के औचित्य भएन। त्यो सीमाङ्कन र हरेक समुदायको संस्कृति, उहाँको पहिचान, उहाँको भाषिक पहिचान, यिनीहरूले पनि इन्क्लुड गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। त्यो सीमाङ्कनले के भनिराखेको छ, जस्तो 2 नम्बर प्रदेशले 1 नम्बर प्रदेश, हामी के भनेका थियौँ भने 1 नम्बर प्रदेशको जुन एउटा भाग छ, जो 2 नम्बर प्रदेशमा टाँसेको छ, त्यो नदी पनि एउटा कोशी नदी पर्छ, अरू नदी उतालिए पनि पारको सबैले पनि यता केही 2 नम्बर प्रदेश हुन्छ। त्यस्तै 5 नम्बर र 6 नम्बरमा एउटा टुक्रा यता काटिदिएको छ, त्यसैको एउटा टुक्रा गएर उता पर मिलाइदिएको छ। त्यो सीमाङ्कन दिँदाखेरि कुन सीमालाई कता जोडेर सबैलाई इक्वल अलि सबैको पहिचान हुने गरी, एउटा समुदायको पहिचान हुने गरी, उसको संस्कृति झलक्ने गरी, उसको भाषिक भाषा झलक्ने गरी एउटा प्रदेश हुनुपर्छ भनेर त्यो भएन, टुक्रा 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 पारे, त्यसले अलिकति संशोधन गरेर मिलाउनु पर्ने अवस्था छ भनेर हाम्रो माग हो।
हजुर, अहिले त्यसरी मिलाउँदाखेरि त प्रदेश सरकारहरू सक्रिय भएको अवस्था छ, संशोधनका लागि प्रदेशसम्मको सहमति लिनुपर्ने होला, अलि जटिल छ,
जटिल यस्तो छ कि अब आखिर देशभित्र सबै प्रदेश त हाम्रै भित्र छ, हाम्रै सबैले बनाएको हो। यदि राज्यले तयार भयो भने अनि बसेर प्रदेशलाई पनि हामी प्रदेशको पनि त साथीहरूको माग त छ नि, त्यो किसिमले गर्दाखेरि अलिकति तलमाथि हुन सक्छ, हुन्छ पनि। त्यो पहिला त अगाडि कदम बढाउनु पर्यो, के अवरोध आउँछ त्यसपछि हेरा जाला। तर अहिले सबैको पहिचान हुने गरी, सबैले पहिचान त चाहियो नि, अहिले त अहिले पनि म अस्ति नै गएको थिएँ लिम्बुवान मगराथहरू त अहिले पनि यो संविधानले स्वीकार्न चाहेको छैन, मात्रै मध्ये यसको कुरा होइन। त यिनीहरूको के चाहियो त, यिनीहरूको संविधानमा कुन किसिमको अधिकार चाहियो, यिनीको भाषा चाहियो, यसको संस्कृति चाहियो, के छ। अब अहिले पनि भन्नुहोस् न, अहिले सुरुको राजाको टाइममा जुन थियो एउटै भाषा एउटा भेष भनेको, अब यता हाम्रो देश त विविधताको भरेको देश हो नि, प्रकृतिको विविधता छ, जातको विविधता छ, संस्कृतिको विविधता छ, भाषाको विविधता, यो हाम्रो लागि सौन्दर्य हो। अब हामी त्यसलाई सौन्दर्यता भन्छौँ कि एउटा यस्तो सानो देशभित्र यति नेचुरल ब्युटी भएको सारा कुरा, पहाड, तराई, मधेस भएले कति राम्रो छ, कुनै ठाउँमा जाडो छ, कुनै ठाउँमा गर्मी छ, प्रकृतिले पनि विविधता दिएको छ। यो विविधताले कसरी बचाउने त, धेरै देशले यस्तो विविधता पाएको छैन, सबैको भाषाको संरक्षण कसरी गर्ने त, उसको संस्कृतिको संरक्षण कसरी गर्ने, उसको पहिचान के त। अब यही देशभित्र भन्दै थियो साथी, हामी गएपछि कसैले भुटानी भन्छ, कसैले सिक्किमी भन्छ, अब मधेसको व्यक्ति कतै गयो भने इन्डियन भन्छ, यसको पहिचान के त, हामी त नेपाली हुने। अब नेपाली भित्रै पनि छिर्दाखेरि अनुहार हेरेर ओ कताको हो मान्छे भनेर भन्दाको त यो त दुःखद कुरा हो। त्यसै गरी यो पहिचान र हरेक कुरा भइदिएपछि के हुन्छ, सबैले यो हाम्रो देश हो, यो देशको नागरिक हामी हो, यो देशको लागि हामीले मरिमिट्नु पर्छ, जे कुरामा पनि अगाडि बढ्नुपर्छ भन्ने भावना आउनै पर्छ, यो देश हाम्रो हो।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा सरकारमा संघीय समाजवादी फोरम नेपालको सहभागिता र संविधान संशोधनको मुद्दामा हामी कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ फोरम उपाध्यक्ष रेणु कुमारी यादव।
सीधा कुरा, प्रश्न विचार,
उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईंलाई कार्यक्रम बदलिदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभरि प्रसारण भइरहेको छ। आजको कार्यक्रम सरकारमा संघीय समाजवादी फोरमको सहभागिता र संविधान संशोधनको सवालमा केन्द्रित छ। कुराकानीमा हामीसँग फोरम नेपालकी उपाध्यक्ष रेणु कुमारी यादव हुनुहुन्छ। यहाँलाई म फेरि स्वागत गर्छु कार्यक्रममा।
धन्यवाद।
अब म अलिकति यहाँसँग केन्द्रित हुन चाहे, यहाँ आफै महिला मधेसबाट प्रतिनिधित्व गर्नुहुन्छ र शिक्षा मन्त्रीसम्म बन्नुभयो, यो क्रमलाई निहाल्दा कस्तो लाग्छ? संविधानले सबैलाई समेटेन भनिरहँदाखेरि यो अवसर आफूले पाइरहँदा कसरी समयक्रमलाई मूल्याङ्कन गर्नु?
होइन, यस्तो अवसर पाए पनि के छ भने म सुरुमा शिक्षा मन्त्री पनि गणतन्त्र आएपछि प्रथम चोटि मैले शिक्षा मन्त्री बन्न पाएको थिएँ। त्यो टाइममा पनि हाम्रो अवधारणा एउटा के थियो भने संविधान त्यो बन्ने स्पिडमा थियो। त्यो टाइममा 22 बुन्दामा मात्रै आएर अर्केर संविधान सभा डिजल्भ भएको, तर त्यो टाइममा मन्त्री पदमा नै गएपछि सायद तपाईँले सोध्नु होला देशको कुनै कुना कुप्चामा मैले कसैसँग विभेद गरेन। मन्त्रालयमा गएपछि इमानदारीपूर्वक हरेक कोनामा इभेन एकदम पहाडको कोनामा जुन कति वर्षदेखि टाइममा किताब पुगेको थिएन, पढ्नै कठिनाइ भइराखेको थियो, मैले एकदम रात दिने गरेर सबै ठाउँमा पुगाएँ। दरबन्दीको अवस्था के छ त्यसलाई सिस्टमेटिक गरेँ। तर त्यो टाइममा मैले के भनेको थिएँ कि अब पुराना ढर्रा पुराना नीतिले यो देश चलाउने हो भने यो देशले हामी तरक्की गर्न सक्दैनौँ। किनकि विश्वभरिमा अहिले कुनै ठाउँमा जापानलाई हेर्नुहोस् न, जापानले किन यति फर्को मार्यो सुरुमा? उसले एजुकेसनले ध्यान दियो, शिक्षाले ध्यान दियो। हाम्रो देशमा अहिले पनि प्राइभेट र पब्लिक स्कुलमा धेरैको अन्तराल छ नि त, धेरैको फासला छ, ग्याप छ। अब अहिले पब्लिक स्कुलमा साथीहरू पढ्न मान्दैन, गरिबी छ, जर्जर छ, तर पढाइको नीति अहिले शिक्षा नीति राम्रो नभएको कारणले, सरकारको नियन्त्रण नभएको कारणले, मोनिटरिङ नभएको कारणले के देख्यो भने बच्चाहरू गरिब भए पनि पब्लिक स्कुलमा पढ्न प्राइभेट स्कुलमा पढ्न गएको छ, त्यसले के उसको घरको अवस्था जर्जर भइरहेको छ। पब्लिक स्कुलमा हाम्रो लगानी छ, पढाइ राम्रो छैन। त्यस कारणले यो देशले पनि यदि बदल्ने हो भने दुईटा कुरामा ध्यान दिनुपर्छ, शिक्षा र स्वास्थ्य दुईटा अनिवार्य राम्ररी गरिदियो भने मलाई लाग्छ शिक्षा भएपछि, घर घर शिक्षा भएपछि, हाई लेभलको एजुकेसन भएपछि मान्छेले आफ्नो खुट्टामा कुनै पनि सिप सिकेर अगाडि बढ्न सक्छ, रोजगार गर्न सक्छ। मेरो त्यो टाइममा पनि धारणा थियो, मैले भनेको थिएँ यो देशमा अरू अरू देशको करिकुलम मगाएर एउटा उच्च शिक्षा आयोग बनाएर शिक्षालाई एकदम राम्ररी एकदम मसिनो खालले हेरेर कुन किसिमको नीति लगाउने त, पूर्ण ढर्रा पूर्ण नीतिबाट यो एजुकेसन चल्दैन। अब यो कम्पिटिसनको युग, वैज्ञानिक युगमा यो पुराना ढर्राले बच्चाहरू कपी किताब लिएर निशुल्क पढाए पनि नपढाए पनि उसको औचित्य भएन। निशुल्क पढाउना पढाउँदाखेरि बच्चाहरू पढ्न गएपछि पढि के राख्या छ त, पढाइ उसको के छ त? निशुल्क त गऱ्यौँ त, स्कुलमा गएर सिक्यो कति, त्यो पनि इम्पोर्टेन्स छ। त्यो सब तब जबसम्म भएन त यो देशले फर्को मार्न सक्दैन। अब बेरोजगारीमा शिक्षा छैन, विदेश गएर केही दिन कमाउँछ, जुन दिन विदेशले यो नीतिले चेन्ज गर्छ भने त्यो दिन हाम्रो देशको अवस्था कस्तो हुन्छ? त्यसै कारणले त्यो टाइममा पनि मेरो अवधारणा त्यही थियो कि यो देशले समृद्ध बनाउने हो भने यिनीहरूमा चेन्जिङ ल्याउनुपर्छ, चेन्ज गर्नुपर्छ। यसले अलिकति देशप्रति माया गर्ने व्यक्तिले इमानदारीपूर्वक अगाडि बढ्नुपर्छ र इमानदारी देखाएर गयो भने मेरो आफ्नो विश्वास थियो 9 महिनाको दरम्यानमा जति मैले काम गरेँ त्यस्तो हरेक व्यक्तिले इमानदारीपूर्वक गरिदिए भए मलाई लाग्छ राम्रो हुन्छ र हुन्थ्यो।
हजुर, अब जुन समावेशीकरणको परिकल्पना अनुसार मुलुक अघि बढिरहेको छ नि, जुन समाज र परिवेशबाट यहाँले प्रतिनिधित्व गर्नुहुन्छ त्यो ठाउँको लागि तपाईँ एउटा रोल मोडेलको रूपमा हुनुहुन्छ। यस्तोमा अब अहिले सरकारले जुन स्थिरता र समृद्धिको कुरा गरेको छ, यसमा कसरी हातेमालो गर्न सकिन्छ?
अब यसमा यस्तो छ कि अहिले पनि दुईटा कुरा छ। अहिले समावेशिताको कुरामा आउँदाखेरि हामी समावेशिता त गऱ्यौँ, धेरै कुरामा हाम्रो समावेशिता भएको पनि छैन। सुरुमा हामीले एउटा समानुपातिक समावेशी विधेयक नै ल्याएको थियौँ जो फेल भयो, अहिलेसम्म ल्याएन। त्यो के थियो, यो देशमा सधैँको लागि आरक्षण चाहिएन, सधैँको लागि आरक्षण दिएर समावेशता गराउनु चाहिँ राम्रो कुरा होइन मेरो व्यक्तिगत मान्यता। प्रतिस्पर्धामा ल्याउनको लागि उनीहरूले अवसर दिएर त्यो लायक बनाएर फेरि प्रतिस्पर्धामा दिनुपर्छ। जसले पनि अवसर पाउने एउटा अवसर लिएर आउने 5 वर्षपछि फेरि घरमा गएर थन्कने त्यो होइन, उसले प्रतिस्पर्धामूलक बनाएर समावेशिता गराएर अगाडि बढ्नुपर्छ। तत्कालको लागि हरेक निकायमा जो सबभन्दा तल दबेको दबाइएको वर्गहरू छन्, समुदायहरू छन्, उनीहरूले के कुरै बुझेको छैन, राजनीति पनि के हो बुझेको छैन। अब त यो हाम्रो समानुपातिक समावेशीबाट धेरै महिला पनि आए, अरू दलित आए, जनजाति आए, आदिवासी आए, तर उनीहरू एकचोटिको लागि आएको कि पर्मानेन्ट राजनीति गर्नको लागि आएको, त्यो प्रश्न त छ नि एउटा ठुलो। आयो 5 वर्षपछि चुनावमा उठ्न पाउँदैन, फेरि दोहोऱ्याएर पार्टीले उसले समान दिँदैन, अनि के गर्छ, फेरि घरमा गएर हाउसवाइफ बन्छ कि रोजगार गर्छ कि, उसको राजनीति त गयो। त्यस कारणले प्रतिस्पर्धात्मक युगमा प्रतिस्पर्धामा ल्याउनको लागि मलाई के लाग्छ, केही दिनको लागि, मैले डेनमार्क गएको थिएँ, डेनमार्कको कुनै आरक्षण छैन, साराले जो पनि रेसमा अगाडि बढ्यो त्यही अगाडि छ, महिला होस् कि पुरुष हो, कुन जात जाति छैन। हाम्रो देशमा पनि 10 वर्षपछि बन्ला, 20 वर्षपछि बन्ला, तर केही दिनको लागि सिट आरक्षण गरेर, रोटेसन सिस्टम, सिट आरक्षण गरेर प्रतिस्पर्धामा ल्याएर अगाडि बढायो भने उनीहरू त्यो लायक बन्छ, भोलिको लागि त्यसमा कन्टिन्यू उसको सहभागिता हुन्छ। त्यस्तै जागिरमा पनि उनीहरूले आरक्षणको सिट, जस्तो मधेसी सिट छुट्याएको छ, जनजाति सिट छुट्याएको छ, के सिट छुट्याएको छ, त्यसमा उनीहरूको सिटभित्रै कम्पिटिसन गराइदिए अगाडि बढायो भने कम्तीमा उनीहरूले एउटा अवसरमा पनि दोष लगाउँदैन कि मेरो वर्ग भएन, मेरो समुदाय भएन, मेरो जात भएन, तर प्रतिस्पर्धामा उतर्नको लागि ऊ तयारी गर्छ, आफ्नो पढाइको तयारी गर्छ, त्यो रोजगारीको निम्ति अगाडि बढ्छ। जो भए पनि एकजना हुन्छ, दुईजना हुन्छ, जति सिट हुन्छ हुन्छ, त प्रतिस्पर्धात्मकमा आफूले उतार्न त एउटा लायक हुन्छ नि, त उतार्नु त पर्यो नि। अब रेसैमा नगइकन यसो उठाएर टप्प टप्प दिएपछि के हुन्छ, त्यो लङ टाइमको लागि हुन, र यो गरेपछि केही दिनपछि 20 वर्ष 25 वर्षपछि एकदम लायक भएपछि त्यो समाजलाई आरक्षण चाहिएन, सबैले प्रतिस्पर्धामा उत्रनुपर्छ, उतारेपछि जो आयो आयो।
62-63 आन्दोलनको सफलतापछि त्यो तराईको समाजलाई हेरौँ, अनि यहाँले भोगेर देख्नु भएको समाजलाई हेरौँ, त्यहाँ भएको परिवर्तनलाई अहिले आफ्नो नजरले कसरी मूल्याङ्कन गर्नु?
अब यस्तो छ कि 62-63 आन्दोलनपछि एउटा परिवर्तन त भएको छ, जनता आन्दोलनबाट उठेपछि एउटा आफ्नो हाम्रो पहिचान के हो, अधिकार के हो, त्यो चाहिँ सोच्ने समझ्ने उसमा शक्ति एउटा यो भयो, पहिला थिएन। अब पहिला यस्तै थियो, यो देश हो, यसमा हामीले पनि बस्नुपर्छ, जे खाए पनि जे लगाए पनि त्यति हो, एउटा निराशा जस्तो थियो। अहिले निराश छैन, उहाँहरूले के एउटा विश्वास आएको छ भने होइन, यो देशभित्रै हामीले रहेर आफ्नो अधिकारको निम्ति उठ्नुपर्छ, लड्नुपर्छ, भिड्नुपर्छ, त यही भित्र हामी रहेर फेरि आफ्नो देश पनि बनाउनुपर्छ, आफ्नो समाज पनि बनाउनुपर्छ, यो ठुलो कुरा हो। र परिवर्तन धेरै नभए पनि, तर धेरै नभए पनि 62-63 पहिलाको जुन अवस्था थियो त्यो भन्दा यता फर्को मारेको छ। महिलाहरू पनि घरबाट धेरै निस्कन सके। मै आफूको भन्छु, म जुन दिन राजनीतिमा आएको थिएँ 48-47 सालमा, एकजना महिला हिँड्न पनि तयार थिएन। अहिले त हजारको हजार महिला जुलुसमा, नारामा, आन्दोलनमा, मेरो पनि अधिकार चाहियो, म अहिले किन चुनाव उठ्न पाउँदिनँ, म पनि उठ्छु। अहिले मेयर उपमेयरको जुन कानुनले अधिकार दियो त्यसमा पनि अधिकार खोजे, यसपालि त उपमेयरमा दियो। अब त्यही महिलाहरू भन्छ, होइन अगाडि साल त मेयरैमा किन नउठ्न पाउने, एउटा समाजले के देख्यो, परिवर्तन भएको छ, उनीहरूमा एउटा आशाको किरण जागेको छ। यो हाम्रो देशको लागि राम्रो हो, हाम्रो समाजको लागि राम्रो हो। कम्तीमा सपना देखेन भने त्यो व्यक्ति केही पनि गर्न सक्दैन। यो सपना देखे हेर्न थाल्दाखेरि होइन, म पनि केही गर्न सक्छु, म पनि किन नबन्न पाउँछु भनेर, यो हाम्रो देशको निम्ति नै राम्रो हो, समाजको लागि निम्ति, उनीहरू घरबाट निस्केर आफ्नो बारेमा सोच्ने, आफ्नो अधिकारको बारेमा सोच्ने, आफ्नो बालबच्चाको बारेमा सोच्ने, आफ्नो समाजको लागि सोच्ने। मलाई त अहिले खुसी लागेको छ, जो आए पनि, जति उपमेयर जिते पनि लाग्छ, होइन महिलाको पो भयो, आदिवासी आएपछि आदिवासी, दलित आए, मुस्लिम आए, यिनीहरू सबैले इक्वल रूपले बस्ने, खाने, गर्ने, उनीहरूलाई कम्तीमा यही मान्य सिटमा सबै जात बसेपछि छुवाछुत त छैन नि त, यो त ठुलो कुरा हो नि त। हामीले कसैले को दलित नबस्ने यो कुर्सीमा त भनेका छैनौँ नि, यो क्यान्टिनमा नखाने त भनेका छैनौँ नि। त्यो के हुन्छ, समाजले परिवर्तन गराउनको लागि उहाँहरूले अवसर दिएपछि उठाउन ल्याउनु पर्यो, पछि प्रतिस्पर्धामा लगाइदिनु पर्यो, यो हाम्रो समाज र देशको लागि निम्ति राम्रो हुन्छ।
62-63 आन्दोलनपछि कुनै समय पहिचानको मुद्दा अहम बन्यो। अघि यहाँले डेनमार्कको उदाहरण पनि दिनुभयो, त्यहाँ जो प्रतिस्पर्धामा अगाडि छ त्यसैले अवसर पाउँछ। हामी त्यहाँसम्म पुग्नका लागि त्यो बाटोमा हिँडिरहेछौँ,
होइन? अहिले त के देख्यो, दुईटै किसिमको देख्यो। अहिले समानुपातिकमा अब केही जागिरहरूमा पनि सिटहरू छुट्याएको छ, सिट त छुट्यायो, तर त्यसमा अहिले निष्पक्षता भएको छैन, यसले सुधार्नु जरुरी छ। देशमा 2-3 कुरा सुधार्न अति आवश्यक छ, त्यो सुधार्यो भने फ्रि कम्पिटिसन र फेयर कम्पिटिसन चाहिन्छ जागिरतिर। अब यता राजनीतितिर कुरा गर्दाखेरि मैले पहिला पनि के भने, अब अहिले अवसर त पायौँ, 33% हामी महिला नै आइसक्यौँ, होइन? तर यो 33% महिलाले भोलि गएर चुनावमा उठेर जित्न सक्ने अवस्था छ कि छैन, चुनाव उठ्छ कि उठ्दैन, यो एक टर्मको लागि मात्रै हो कि कन्टिन्यू राजनीतिमा लाग्ने खालको हो, मेरो प्रश्न, मैले सपोजिट कुरा गरेको। मेरो भनाइ के छ भने, अहिले तत्कालको लागि यिनी यो अवसर भन्दा पनि सिट आरक्षण गरिदिनु पर्यो महिलाको लागि, दलितको लागि। अब एक सपोज म महिला हुँ, महिलाको कुरा गरौँ, महिलाको सिट आरक्षण 33% गरिदिएपछि 33% त जित्ने भयो, जितेपछि 33% को मात्रै फाइदा भएन कि एउटा सिटमा 10 जना महिला चुनाव उठ्छ नि त, चुनाव लड्छ, एकजना जिते पनि 9 जना त प्रतिस्पर्धा गर्ने खालको दक्ष शक्ति त तयार भयो नि हाम्रो देशको लागि। यो त धेरै राम्रो हो नि, एकजना जिते पनि 9 जना त चुनाव कसरी उठ्नु पर्छ, कसरी बिर्नु पर्छ, कहिले पब्लिकमा कसरी, समाजमा कसरी बिग्नु पर्छ, समाजको सेवा कसरी गर्नुपर्छ, उसले दायित्व बोध हुन्छ नि, त्यो दायित्व बोधबाट आएपछि के हुन्छ भने एकजना जिते पनि 9 जना पनि यो समाजको दायित्वले बोक्छ, एकजना मात्रै बोक्दैन। अहिले के भयो, समानुपातिकबाट एकजना आयो भने थरी थरीको आएका छन्, कोही एकदम राजनीतिक व्यक्ति आएको छ, कोही अलिकति यताउता गरेर पनि आइदिएको छ, त्यो के देखियो भने राजनीतिप्रतिको अधिक वितृष्णा पनि भएको छ र राम्रो पक्ष पनि भएको छ। तर यो वितृष्णा हटाउनको लागि सिट आरक्षित गरिदिएपछि रोटेसन नै भए पनि अनि सबैले प्रतिस्पर्धामा उतारेपछि के हुन्छ, राम्रो हुन्छ। अहिले के देख्यो नि, एउटा महिलाहरू धेरै आएपछि पुरुष त समानुपातिक मान्न सकेन नि, राम्रो राम्रो पर्सनालिटीहरू पछाडि गयो नि त, त्यस कारणले यिनीहरूले आरक्षण चाहियो केही दिनको लागि, आरक्षणबाट यिनीहरूले त्यो योग्य बनाएपछि 10 वर्ष 15 वर्ष भएर आरक्षण नदिए पनि हुन्छ।
हामी अन्त अन्तमा छौँ, म फेरि मूल मुद्दामा फर्किए हाम्रो विषयको। संघीय समाजवादी फोरम सरकारमा गइसकेपछि मधेसको सवालमा राजपा एक्लो पर्यो, अब यो अलि फितलो बनाउँछ त्यो किसिमले रणनीतिक रूपमा तयार गरिएको हो भन्ने कुरा पनि आएको छ नि।
होइन, फितलो बनाउँदैन, हेर्नुहोस् राजपा पनि हाम्रो जस्तो 2 नम्बर प्रदेशमा हामी गठबन्धनमा छौँ, अहिले सरकार बनाएका छौँ, अरू अहिले हामी सरकारमा गएका छौँ। अब राज्यले उनीहरूले पनि आग्रह गरेपछि उहाँहरू पनि आउनुपर्छ, उहाँहरूले रुचाउनु भयो भने आउनुपर्छ, किन मुद्दा हाम्रो एउटा कमन मुद्दाहरू हुन्। त्यसै कारण उहाँहरूले पनि सरकारले सरकारमा ल्याउनुको लागि आग्रह गर्नुपर्छ, उहाँहरूको पनि दायित्व हो सरकारमा चलाउनुको लागि। र यो कुरो अहिले फितल्लो भएको छैन, उहाँहरूको आफ्नो सोच आफ्नो छ, हाम्रो पार्टीको सोच आफ्नै किसिमको छ। तर जुन मुद्दामा हामी 2 जना एक छौँ, त्यो 2 नम्बर प्रदेशको लागि गठबन्धन थियो, हामी त्यो ठाउँमा एक छौँ, भविष्यमा एकै रहन्छौँ जस्तो लाग्छ।
तर के पनि सुनियो भने सरकारमा को मान्छे पठाउने भन्ने विषयमै फोरमभित्र विवाद भयो, त्यसैले अझै कमजोर हुन्छ यो विषय भन्ने
होइन, बिल्कुल गलत कुरा हो। हाम्रो फोरमभित्र म पनि सिनियर व्यक्ति हुँ नि त, म पनि उम्मेदवार हुन सक्थेँ, तर हाम्रो पार्टीमा एउटा मैले के भने, जहिले पनि अहिले हाम्रो पार्टीको 2 नम्बर प्रदेशदेखि यो ठाउँमा हेर्नुहोस्, हाम्रो जुन नारा छ, हामी जुन देशलाई गर्न खोजेका छौँ, जुन चिजलाई स्थापित गर्न खोजेका छौँ, पार्टीभित्र पनि हरेक वर्ग, हरेक समुदाय, हरेक भूगोललाई लिएर हिँड्ने हाम्रो पार्टी, अहिले हामी सबै मिलाएका छौँ, भूगोल मिलाएका छौँ, जात जाति मिलाएका छौँ। यो मिलाउँदाखेरि स्वाभाविक हो, सबैले इच्छा राख्नु आफ्नै किसिमको छ, कसलाई इच्छा नहुँदैन कि मै भनौँ, तर पार्टीभित्र समझदारी भएपछि हामीलाई अध्यक्षजीले जिम्मा दिएपछि अध्यक्षजीले जे बनाउनु भयो हामी खुसीपूर्वक सबैले एकदम लियौँ, किनभने हाम्रै कोही साथी बनेको छ। अब 2 सिट छ, 3 सिट छ, मैले त्यो 2 सिटमा सबैलाई हटाउने पनि होइन, कहिले कुनै अवसर पाउँछ, कसैले कुनै अवसर पाउँछ, त्यसमा कुनै भिन्नता छैन। अहिले कहिले काहीँ साथी मिडिया साथीहरूले बाहिर यो काल्पनिक कुरा जसले पनि, किनभने विगतमा भएको हो, विगतमा धेरै पार्टीमा यही सिटहरूको निम्ति धेरै उतार चढाव भएको कारणले काल्पनिक कुरा अलिक बढी गरिदिएपछि त्यो भएको हो, तर हाम्रो भित्र केही यसले समस्या छैन, सबै हामी एकदम खुसी खुसी स्वीकारेका छौँ।
हुन्छ, रेणुकुमारी यादवज्यू हामीलाई महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
ल, तपाईँले पनि धेरै धेरै धन्यवाद भाइ, तपाईँले मेरो आफ्नो कुरा सम्पूर्ण समाजलाई आफ्नो देशभित्र सुनाउनु भएकोमा तपाईँलाई धन्यवाद दिन्छु।
उहाँ हुनुहुन्थ्यो संघीय समाजवादी फोरम नेपालकी उपाध्यक्ष रेणुकुमारी यादव। उहाँसँगको यो कुराकानी सँगसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज सँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालको समय सकिनै लागेको छ। पर्सी बुधबारको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 फेरि आउनेछौ। आजको कार्यक्रम बदलिदो नेपालबाट म प्रकाश शर्मा पनि विदा हुन्छु। नमस्कार।